الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والذين آمنوا أشد حبا لله وقال تعالى يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين صدق الله العظيم. دوائے دل سالکا, دوائے دل سالکا عشق حق ہے. یہ شعر میرے شیخ, میرے پیر و مرشد شیخ العرب العجم عارف باللہ حضرت والا حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ کا ہے. دوائے دل سالکاں عشق حق ہے. سالک سلوک کا رستہ طے کرنے والے کو کہتے ہیں, اور سلوک کہتے ہیں اللہ تعالی کی محبت کے رستے کو. راہ محبت, راہ عشق و وفا کا نام سلوک ہے. راہ عشق و وفا, اور راہ محبت کا نام کیا ہے؟ سلوک. اور اس سلوک کے رستے پر چلنے والا وہ سالک کہلاتا ہے. اور اس سالک کی رہبری اور رہنمائی کرنے والا شیخ اور مرشد کہلاتا ہے. اب حضرت کا شعر سنیے. فرماتے ہیں دوائے دل سالکاں عشق حق ہے, کہ سالکین کے دل کی جو دوا ہے وہ اللہ تعالی کی محبت ہے. دلوں میں گرچہ بہت بیماریاں ہیں, اگرچہ دلوں میں بہت بیماریاں ہیں, اور اس دل کی بیماری سے مراد یہ ظاہری دل والی نہیں ہے, بلکہ اس سے مراد روحانی بیماریاں ہیں. اور اس روحانی بیماری میں جو سر فہرست وہ ہے حب الدنیا, دنیا کی محبت. میرے پیر و مرشد, میرے شیخ حضرت والا حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ فرماتے ہیں کہ دیکھو, جب سمندر میں جہاز اتارا جاتا ہے پانی کا, تو اس کو جہاز, اس جہاز کو سمندر میں اتارنے سے پہلے اس پر ایک خاص پینٹ کیا جاتا ہے, کیونکہ جہاز جو کہ لوہے کا ہوتا ہے اور اس میں جو لوہا استعمال ہوتا ہے وہ بہت ہی بڑھیا اور بیسٹ کوالٹی کا ہوتا ہے. لیکن سمندر کا پانی اس لوہے کو بھی زنگ آلود کر دیتا ہے, لہذا اس لوہے کو بچانے کے لیے کہ جہاز اس پانی کے مضر اثرات سے محفوظ رہے, اس کے لیے اس پر خاص پینٹ کیا جاتا ہے. اس ڈسٹمپر سے کام نہیں چلتا, وہ خاص پینٹ ہوتا ہے جو پانی کی, پانی کے جو مضر اثرات کو لوہے تک پہنچنے سے روکتا ہے. اور جب جہاز کو ہر سال उसको ग्राउंड करते हैं, यानी उसको समुंदर से निकालकर उसकी दोबारा सर्विस की जाती है। जहां पर कुछ उसके असरात पानी के उस तक पहुंचे हों, कहीं से पेंट टूट फूट गया हो, कहीं कोई और टूट फूट और मरम्मत और मेंटेनेंस की जरूरत हो, तो उसकी हर साल मरम्मत की जाती है। मेरे शेख और मुर्शिद फरमाते हैं, इसी तरीके से इस दुनिया की मिसाल पानी की तरह है और हमारे दिलों की मिसाल जहाज की तरह है। लिहाजा इस दुनिया में जाने से पहले इस पर जरूरी है कि अल्लाह ताला की मोहब्बत और ताल्लुक का पेंट इसके ऊपर हो, ताकि इस दुनिया के मुजिर असरात से हमारी रूह, हमारी कुलूब और हमारी जानें महफूज रहें। और ये दुनिया जो कि अल्लाह ताला ने इस दुनिया को इस तरीके से हमारे लिए जरूरी फरमाया, जिस तरह से पानी जहाज और कश्ती के लिए जरूरी है, इस तरीके से दुनिया भी हमारे लिए जरूरी है। कि ये कहें कि बस दुनिया को छोड़ो और बस दीन, तो दीन भी दुनिया से चलता है। लिहाजा दुनिया को माइनस नहीं कर सकते। बात क्या है, जरूरी तो है लेकिन इस दुनिया को दीन बनाना है। यही चीज सीखने के लिए मेरे प्यारे दोस्तों हमारी रूहों को सर्विस की जरूरत है। वजह क्या है कि हम देखते हैं किसी की गाड़ी अच्छी देखी तो हमारा दिल खिंचता है, कोई बेपर्दा औरत गुजर रही है तो हमारा दिल उस तरफ खिंचता है, किसी का अच्छा मकान देखा हमारा दिल उस तरफ खिंचता है, किसी का अच्छा लिबास देखा, अच्छी चीज कोई देखी, हर चीज पर हमारा दिल उस तरफ लपकता है। ये दिल की ऐसी खुसूसियत है, ये हर चीज पर लपकता है। और दिल की हालत ही ऐसी होती है। हकीम उल उम्मत मुजद्दिदुल मिल्लत हजरत मौलाना शाह शफ अली साहब थानवी रहमतुल्लाह अलैह से एक शख्स ने कहा कि हजरत कभी तो इबादत में बहुत मजा आता है, कैसा लगता है गोया कि अर्श आजम के सामने खड़े हुए और इबादत पे इबादत किए जा रहे, और कभी ऐसे गायब होते हैं कि बिल्कुल अनका हो जाते हैं। एक चिड़िया है, उसका नाम अनका है, किसी ने उसको देखा नहीं है लेकिन वो चिड़िया है कि बिल्कुल गायब, और दिल नहीं लगता। अगर इबादत करते भी हैं, ऐसी कैफियत तारी होती रहती है, तो इबादत करते भी हैं तो जिस्म होता है, दिल नहीं होता, दिल बिल्कुल नहीं चाहता। हकीम उल उम्मत थानवी रहमतुल्लाह अलैह ने फरमाया, अरे मियां इन चीजों से परेशान होने की जरूरत नहीं है, कभी इबादत में दिल लगेगा कभी दिल नहीं लगेगा, क्योंकि इसका नाम ही कल्ब है। इनकलाब इसी से है, बदलते रहना। इनकलाब है ना बदलने के, कि जी हम कौम की बिगड़ी हुई तकदीर को सवार देंगे, आप हमें वोट तो दीजिए, हम इसकी सोई हुई तकदीर को जगा देंगे और हम कौम की हालत बदल देंगे। जैसे मेरे मुर्शिद फरमाते हैं कि बाज़े लोग ये दावे करते हैं कि हमें हुकूमत दो, हम इस्लामी इनकलाब लेकर आएंगे। तो हजरत फरमाते थे कि इनको इस्लामी इनकलाब से मतलब नहीं, इनको इस्लामाबाद से मतलब है। फरमाते अगर इस्लाम से मतलब होता तो पहले जो अल्लाह ताला ने 6 फिट की जमीन अता फरमाई है, सर से लेकर पांव तक اس پر اسلام نافذ کرو. اپنے بالوں کو، اپنی آنکھوں کو، اپنے چہرے کو اسلام کے مطابق بناؤ. اپنی زبان کو قابو کرو کہ جھوٹ بولنا ہے، سچ بولنا ہے، کچھ ہوش تو ہو، معلوم تو ہو. اپنی شلوار کو مردوں کے لیے حکم ہے کہ ٹخنوں سے اوپر کریں. نہیں صاحب، بس اسلام آ جائے نا، بس حکومت مل جائے، سب حالت بدل جائے گی. تو فرمایا ان کو مطلب اسلام آباد سے ہے، اسلام سے نہیں ہے. کیونکہ اگر کسی کو حکومت نہ ملے تو کیا وہ اسلام پر عمل پیرا نہ ہوگا؟ شریعت پر نہ چلے گا؟ شریعت پر چلنا ہے اگرچہ حکومت ہو یا نہ ہو. ہم تو پابند ہیں، ہماری ہر سانس پابند ہے. ہاں اگر اللہ تعالیٰ حکومت بھی عطا فرما دے تو، چونکہ وہ پہلے سے ہی شریعت پر چل رہا ہے تو حکومت ملنے کے بعد بھی شریعت پر چلے گا. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ، سرور عالم جناب رسول اللہ صلی اللہ علیہ وسلم کی صحبت بابرکت سے ایمان اور تعلق مع اللہ کا کیا عالم تھا، امیر المومنین بن گئے، بلکہ خلیفۃ المسلمین کہلاتے تھے. حضرت عمر کو، حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو خلیفہ کہا جاتا تھا، خلیفۃ المسلمین. خلافت کی ذمہ داری کندھوں پر آئی. ایک دن دیکھا، چند ہی دن گزرے تھے کہ تجارت کا سامان، کپڑے بیچتے تھے، بازار تھے، کپڑے جو وہ گٹھڑ کندھے پہ رکھا، بازار کی طرف جا رہے. حضرت امیر المومنین حضرت عمر، دوسرے صحابہ نے دیکھا، حضرت کہاں جا رہے ہیں؟ فرمایا بھائی پیٹ بھی لگا ہے، میری بیوی بچے بھی ہیں، میری ضروریات بھی ہیں، میں نے حکومت اپنی تجوری کا پیٹ بھرنے کے لیے نہیں لیے کہ اپنے بینک بیلنس بڑھاؤں، یہاں سے پیسہ لے کر سوئس بینک میں وہاں جمع کروں، اس لیے حکومت نہیں لی. بلکہ یہ تو مجھ پر ایک انتظامی ذمہ داری آ گئی کہ انتظاماً اس کو مجھ کو کرنا ضروری ہو گیا، لیکن پیٹ تو میرے ساتھ لگا ہے، اس کو تو میں خود سنبھالوں گا. حضرت امیر المومنین حضرت عمر رضی اللہ عنہ نے صحابہ بیٹھے فرمایا کہ نہیں، ایسا نہیں ہو سکتا. لہذا صحابہ بیٹھے مشورہ کیا، اور اس مشورے کے ساتھ پھر یہ طے پایا کہ بیت المال میں سے ان کا حصہ مقرر ہونا چاہیے. اب اس ذمہ داری کے ساتھ یہ بازار نہیں جائیں گے. یہ کیا تھا عالم؟ یہ عالم تھا، اللہ اکبر، قلب کے تعلق میں اللہ کے اپنی فکر کرنی ہے. سبحان اللہ، میرے مرشد، میرے شیخ، خلیفۃ المسلمین ایسے کہ نبی صلی اللہ علیہ وسلم سے اتنا تعلق کہ آپ کی سفر اور حضر کے رفیق رہے، دوستی اور تعلق 43 برس، 40 اور 3، 43 ایئرز، 43 برس آپ کے ساتھ ایک تعلق رہا اور آپ کے سفر و حضر کے ساتھی رہے. اس درجے اعتماد تھا جناب رسول اللہ صلی اللہ علیہ وسلم کو ان پر. اپنی حیات مبارکہ میں ان سے نمازیں پڑھوائیں. یہ شرف کسی اور صحابی کو حاصل نہیں، یہ خود ایک بہت بڑی دلیل تھی. لہذا صحابہ نے اس بات پر، اسی بات کو دلیل بنایا کہ جناب رسول اللہ صلی اللہ تعالی وسلم کے بعد خلافت کے حقدار حضرت ابو بکر صدیق رضی اللہ تعالی عنہ ہیں، کہ جناب رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو امیر الحج بھی بنایا تھا، اور اپنے موجودگی میں، اپنی حیات میں نمازیں ان سے پڑھوائیں، جو کہ 17 نمازیں تھیں وہ ان سے پڑھوائیں. اور جناب رسول اللہ صلی اللہ علیہ وسلم کو اتنا ان پر اعتماد تھا کہ جب مسجد نبوی کی زمین خریدی گئی، اس کی قیمت تقریباً 10 دینار تھی. حضرت ابو ایوب انصاری رضی اللہ تعالیٰ نے پیشکش کی کہ اس زمین کی قیمت میں ادا کروں، جناب رسول اللہ صلی اللہ علیہ وسلم نے اس پیشکش کو قبول نہیں فرمایا بلکہ ابو بکر صدیق رضی اللہ تعالیٰ سے فرمایا تم اس کی قیمت ادا کرو. اس کو کہتے ہیں اعتماد. کہ آپ خود فرما رہے ہیں اس درجے اعتماد تھا. اللہ اکبر. تو میرے پیارے دوستو یہ دنیا, اس دنیا میں جانے کر ہر چیز کی طرف ہمیں کشش ہوگی, یہ بھی چاہیے یہ بھی چاہیے یہ بھی چاہیے. لیکن میرے شیخ اور مرشد فرماتے کہ اللہ تعالیٰ کی محبت اور تعلق حاصل کرو تاکہ وہ جو اللہ تعالیٰ کی محبت اور تعلق اندر ہوگا وہ اس تمام کشش پر غالب رہے گا. اس لیے فرمایا دوائے دلے سالکاں عشق حق ہے, دلوں میں گرچے بہت بیماریاں ہیں, کہ اگر عشق حق دل کے اندر ہو, اللہ تعالیٰ کی محبت اور تعلق دل کے اندر ہو, تو اگرچہ کتنی ہی دنیا کی محبت معلوم ہوگی, کتنا دل چاہے گا میں یہ بھی لوں, وہ کہے گا اپنی ہر چیز کو شریعت کی حدود میں رکھے گا. لہذا حضرت والا رحمت اللہ علیہ فرماتے تھے کہ اچھا کھاؤ اپنی حیثیت کے موافق, اچھا کھاؤ اچھا پہنو, دوستوں میں ہنسو بولو بھی. یعنی ایسا اللہ تعالی کی محبت کا رستہ کہ جس میں کھانے کی بھی اجازت, ہنسنے کی بھی اجازت, سونے کی بھی اجازت. اب آپ بتائیے اللہ تعالی کی محبت کا رستہ بھی طے کرنا ہے, اس میں آپ کھا بھی سکتے ہیں, سو بھی سکتے ہیں اور ہنس بھی سکتے ہیں. لمبے لمبے کوئی وظیفے نہیں. ارے بھائی پھر کرنا کیا, کھانا کی بھی اجازت ہے, ہنسنے کی بھی اجازت ہے, سونے کی بھی اجازت ہے, پھر کرنے کا کام کیا ہے؟ حضرت والا رحمت اللہ علیہ فرماتے تھے کرنے کا کام یہ ہے کہ کام نہیں کرنا. عجیب بات ہے کہ صاحب کام نہ کرو, کام نہ کرو, جبکہ ساری دنیا کہتی ہے کام کرو, اور میرے مرشد فرماتے تھے کام نہ کرو اور اللہ تعالیٰ کی محبت اور تعلق کی مزدوری لے لو. حضرت فرماتے تھے ہے کوئی بھائی, ہے کوئی دکان والا, کوئی شو روم والا, کوئی آفس والا, کوئی فیکٹری والا, کہ وہ اپنے ملازمین سے کہے کام نہ کرو اور مزدوری لے لو. فرماتے اللہ تعالیٰ کی محبت اور تعلق, اللہ تعالیٰ کی ذات دیکھیے, کام نہ کروا کے مزدوری دلا رہی ہے. بھائی مزے ہیں نا. ہاں تو وہ کیا کام, گناہ کے کام نہ کرو. گناہ کرنا کام ہے نا. حضرت ہم سے پوچھتے تھے گناہ کرنا کام ہے؟ جی حضرت کام ہے. ارے بھائی بدنظری ایک کام ہے نا, کسی عورت کو دیکھنا, اور اس کام سے پہلے بڑی سیٹنگ کرنی پڑتی ہے, پہلے اپنی مانگ بھی سیٹ کرنی پڑتی ہے. صوفی صاحب اپنی داڑھی بھی سیٹ کرتے ہیں. اور جھوٹ بولنا ایک کام ہے, بد نظری کرنا ایک کام ہے, گناہ جتنے ہیں وہ سب کام ہیں. حضرت فرماتے ایک کام نہ کرو, بس اللہ تعالی کی محبت اور تعلق کی مزدوری لے لو. سبحان اللہ. بتائیے جناب. اب دیکھیے داڑھی کو کاٹنا یہ بھی ایک کام ہے, اور پھر روزانہ اس کو اگر کھرچنا, شیف کرنا, یہ تو اور زیادہ کام. بلکہ میرے شیخ رحمت اللہ علیہ عجیب انداز سے سمجھاتے تھے, فرماتے تھے کہ دیکھو پھول جیسے گال پر, نرم اور نازک پھول جیسے گال پر لوہے اور بلیڈ رگڑنا, ہمارا کتنا مشکل کام ہے بھائی. فرمایا کہ کام نہ کرو, بس کینچی, کینچی اور بلیڈ دور کر دو, بس چھوڑ دو. جو چیز نکل آئی وہی عشق رسول کا جھنڈا ہے جو کہ عاشق کے چہرے پر نظر آ گیا. سبحان اللہ. اب کام نہیں ہے کہ آرام سے رہنا, मजे से एक साहब ने दाढ़ी रखी, बीवी ने मजाक उड़ाना शुरू किया, ये क्या है, मैच नहीं करते तुम मुझसे। खुसूसन अगर अब वो आफ्टर शेव लोशन और क्रीमें लगा लगा कर अमूमन बाल सफेद हो जाते हैं। जैसे रंग लगाने वाला जब एक मर्तबा रंग लगा ले ना, बस उसके बाद सारी जिंदगी उसकी मुसीबत है कि उसको, क्योंकि रंग की वजह से उसके बाल खराब हो जाते हैं। अब उसको उस बदरुमाई को छुपाने के लिए रंग लगाना पड़ता है। क्यों? क्योंकि बाल सफेद जल्दी हो जाते हैं। 35-35 साल की उम्र, 30-30 साल की उम्र बाल सफेद हो गए, हालांकि वो जवान होता है, लेकिन एक मर्तबा गलती की होती है, वो क्या कि रंग लगा लिया, अब फंस गए। जो मुझसे कम उम्र लोगों का यह हाल है, और माशाल्लाह पेवर चीज पेवर होती है, ये पेवर है, पेवर प्योर नहीं है, पेवर है ना साईं, रंग भी पेवर है। अब कहीं कहीं इन बादलों में से चांद झांकने लगे, अब वो जो जवानी का जादू जो है ना वो टूट रहा है, ये हकीकत है जो है, और इज्जत की चीज है, सुभान अल्लाह, सफेद बाल ये तो इज्जत की चीज है। और ये बड़े मियां को इस बात का भी इशारा करते हैं कि सफेद बाल ये अंदर से पुकार के कहता है कि देखो बड़े मियां, अब आप बुढ़े हो गए हैं, अब आप कब्र की तैयारी करें, दूसरी शादी की तैयारी छोड़ दें। जिस तरह से आपके बालों में सफेदी आ गई है, आपकी बहुत सारी चीजें कमजोर हो गई हैं, अब आप इन फिक्रों को छोड़ें। हकीमों की फिक्र ना करें कि उन बिचारों की रोजी कैसे चलेगी, अल्लाह ताला उनका काम चलाने वाला है। लेकिन एक जादू है बस, कि किसी को पता ना चले कि मेरे बाल सफेद हो गए। और इंसान सबसे ज्यादा घर से ही डरता है कि घर वाले क्या बोलेंगे, ओहो ये दादाजी मेरे साथ क्यों जाते। तो मेरे प्यारे दोस्तों, अब ये सफेदी हमें कह रही है कि मंजिल करीब आ रही है, और हम कह रहे हैं नहीं अभी हम जवान होंगे, जवान। क्या अजीब बात है, मेरे शेख ये शेर अक्सर सुनाते थे, मसरूफ हैं जनाब ये किस बंदोबस्त में, अप्रैल की बहार ना होगी अगस्त में। अरे भैया अब क्या। अच्छा अजीब मजे की बात है कि जवानी ऐसी चीज होती है, जिस वक्त जवानी होती है होश ही नहीं होता, होश ही नहीं होता कि जवानी है, जवानी तो दीवानी मशहूर है ना। अब जवानी जाती है, बड़े मियां को फिक्र लगी कैसे जवानी बचाऊं। मेरे मुर्शिद फरमाते हैं इस फिक्र को छोड़ो, तकवा इख्तियार करो। हकीम मुहम्मद थानवी रहमतुल्लाह अलैह कानपुर तशरीफ ले गए थे, एक शख्स ने हजरत के चेहरे को देखा, हजरत के चेहरे को देखा, ख्वाजा साहब से पूछा कि ख्वाजा साहब जरा पूछे अपने पीर से वो कौन सी बूटी खाते हैं, कौन सा कुश्ता खाते हैं, क्या सलाजीत के कैप्सूल खाते हैं क्या। हकीम उलम्मत थानवी रहमतुल्लाह अलैह से आकर ख्वाजा साहब ने नकल कर दिया, उन्हें कहा कि जरा मुझे भी बता दो भाई। तो हजरत ने फरमाया कि साइल यानी सवाल पूछने वाला खपती मालूम होता है, बेवकूफ है, पागल है, ऐसी बातें पूछ रहा है, ये भी कोई पूछने की बात है भाई। फिर हजरत ने, हजरत के चेहरे का रंग बदला, ये कैफियत है, फरमाया हाँ ख्वाजा साहब अब वो आपसे मिले तो उसको कह देना कि अशरफ अली एक बूटी खाता है, उस बूटी का नाम है ताल्लुक माल्लाह, अल्लाह ताला के साथ राबता और ताल्लुक। और ये वो चीज होती है मेरे दोस्तों जो अल्लाह ताला अपने मकबूलीन को अमूमन अता फरमाते हैं, अगरचे बीमार हो चेहरे पर बीमारी के असरात ना होंगे। ये हमने अपने शेख रहमतुल्लाह अलैह को देखा, 13 साल बीमारी चेहरे पर असर नहीं, चेहरा वही रौनक, चेहरे पर वही रौनक और शादाबी। اور یہی چیز اپنے شیخ حضرت مولانا شاہ حکیم محمد مدر صاحب دعوت برکاتہم کو دیکھتے ہیں کہ اگرچہ حضرت کی کیا حالت ہے, بخار ہے, لیکن بیٹھنے والوں کو پتہ نہیں چلتا کہ حضرت کو بخار ہے. کیوں؟ چہرہ وہی پھول کی طرح کھلا ہوا. وجہ کیا؟ خالق گل ہے اندر, خالق گل ہے. اس لیے میرے پیارے دوستو, اللہ تعالی کی محبت اور تعلق, ہمارے بزرگوں نے اسی بات کی دعوت دی کہ دیکھو دنیا کی ہر چیز فنا ہو جائے گی, جوانی ہے, مال ہے, وقت ہے, صحت ہے, سب ختم ہو جائے گا, یہ زندگی ختم ہو جائے گی, لیکن اللہ تعالی کی محبت اور تعلق باقی رہنے والی ہے. اس لیے ہمارے بزرگوں نے ترغیب دی کہ دیکھو اللہ تعالی کی محبت کو حاصل کرو. صاحب اللہ کی محبت کہاں سے حاصل کرے؟ کون سی مارکیٹ میں ملتی ہے؟ کون سے مال میں ملے گی؟ اور کیا مول ہے اس کا, یعنی کیا دام ہے اس کا؟ تو میرے پیارے دوستو, یہ وہ چیز ہے, یہ اللہ تعالی کی محبت اور تعلق ان اللہ والوں کی دکان میں معرفت سے ملتی ہے, ان کی صحبتوں سے ملتی ہے. نہ کتابوں سے, نہ وعدوں سے, نہ زر سے پیدا, دین ہوتا ہے بزرگوں کی نظر سے پیدا. اس لیے اپنے ہمارے بزرگوں نے تاکید کی کہ کسی اللہ والے سے رابطہ اور تعلق کرو, اس کے پاس بیٹھا کرو, اس کے دل میں جو اللہ تعالیٰ کی محبت ہے وہ آہستہ آہستہ, چپکے چپکے, رفتہ رفتہ, دم بدم منتقل ہو جائے گی. تو یہ دل چیز ایسی ہے, دل چراتا ہے, لیکن فرمایا دل کو لے کر بیٹھو, دل کو لے کر بیٹھو تو نفع کامل ہوگا. بلکہ ہمارے بزرگوں نے فرمایا اگر تم دل لے کر نہ بھی بیٹھو گے, یہ اللہ والے ایسی چیز ہے کہ تمہیں ویسے بھی اگر پیاس نہ ہوگی تمہیں پیاس بھی لگا دیں گے. اپنا جسم ہی لے کر آ جاؤ, بیٹھ جاؤ ان کے پاس. اس پر میرے شیخ یہ شعر سناتے تھے کہ پیاسوں کو پانی ملے, ایک شخص اللہ تعالی کی محبت کا پیاسا ہے اس کو پانی دیا جائے گا. پیاسوں کو پانی ملے اور بن پیاسے کو پیاس, اور جس کو پیاس نہیں ہے اس کو پیاس لگائی جائے گی اللہ تعالی کی محبت کی. پیاسوں کو پانی ملے اور بن پیاسوں کو پیاس, اختر ان کے در سے نہیں ہے کوئی بے آس. کسی کو نا امیدی نہیں ہے, اگر پیاس نہیں ہے پیاس لگائی جائے گی. حضرت والا اس پر ہنسے اور فرمایا کہ میں پیاس لگاؤں گا. کیسے؟ فرمایا اس کو مرچوں والا کباب کھلاؤں گا. اب ایک آدمی کہتا ہے مجھے پیاس نہیں لگتی, سب گرمی کا زمانہ, سب کہہ رہے ہیں ہمیں خشکی ہو رہی ہے پانی پلاؤ, اور ایک آدمی کہہ رہا ہے مجھے پیاس نہیں لگتی. تو حضرت فرماتے ہیں کہ میں اس کو مرچوں والا کباب کھلاؤں گا, کیونکہ اس کے سینے میں بلغم ہے جس کی وجہ سے اس کو احساس پیاس نہیں ہو رہا. حضرت فرماتے ہیں ایک کباب کھلاؤں گا وہ کہے گا پیاس نہیں لگی, دو کھلاؤں گا پیاس نہیں لگی, تین کھلاؤں گا کہے گا پیاس نہیں لگی, سات آٹھ نو کباب کھلاؤں گا وہ کہے گا پیاس نہیں لگی. فرمایا جب دسواں کباب کھلاؤں گا وہ پانی کے لیے چلائے گا. فرماتے ہیں اسی طرح جس طرح سے کباب جلا بھنا ہوتا ہے, کباب چٹپٹا لذیذ مزیدار جلا بھنا ہوتا ہے, وہ جو ہے انسان کے اندر جا کر وہ سینے کے بلغم کو چوس لیتا ہے, جس کا نتیجہ ہوتا ہے وہ پانی کے لیے پکارتا ہے. فرماتے ہیں اسی طرح جن کے دل اللہ تعالیٰ کی محبت میں جل رہے ہیں, ان اللہ والوں کی صحبت میں جب بیٹھے گا وہ خالص کباب کی لذت اور محبت اور تعلق کی گفتگو فرمائیں گے, تو یہ بھی اللہ کے لیے چلانا شروع کر دے گا. فرمایا بیٹھ جاؤ, اس کو بھی چسکا لگ جائے گا. پھر تو مست ہو کر وہ یہ شعر بھی پڑے گا, چسکا لگا ہے جام کا, شغل ہے صبح و شام کا. اور اب دنیا والوں کہے گا کہ اے دنیا والوں اب میں تمہارے کام کا ہم نفس ہو رہا نہیں. وہ کہہ رہے یار ہفتے کی رات آ گئی یا اتوار آ گیا, چلو آؤ آؤٹنگ پہ چلیں, آؤ ہم آؤٹ ہو جائیں, اللہ تعالی کی محبت کی قید سے آؤٹ ہو جائیں. تو یاد رکھنا جو شخص, جو ظالم اللہ تعالی کی محبت کی قید سے اپنے کو آؤٹ کرے گا وہ کلین بولڈ ہو جائے گا اور اس ٹورنامنٹ سے آؤٹ ہو جائے گا, ڈسکوالیفائی کر جائے گا, وہ فائنل تک نہ پہنچ سکے گا. اور کامیاب ہیں وہ شخص, فلاح پانے والے ہیں وہ شخص جو اللہ تعالی کی محبت اور شریعت کو اپنے سر کا تاج بناتے ہیں, وہ کامیاب لوگ ہیں. दादा इसलिए दिलों की बीमारियां, उन दिलों की बीमारियों में से एक दुनिया की मोहब्बत है। और दुनिया की मोहब्बत क्या है कि माल जमा करो कि साहब ये माल हमारे काम आएगा। सरवर आलम जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं ये जो इंसान माली माली मेरा माल ये करता है, फरमाते तेरा माल तो वो है जो तूने खा लिया, तेरा माल वो है जो तूने पहन लिया, और तेरा माल वो है जो तूने आखिरत में मुंतकिल कर दिया। दीन पर खर्च करके, दीन वालों पर खर्च करके जो तूने आखिरत में मुंतकिल कर दिया वो तेरा माल है, बाकी तेरा कुछ भी नहीं है, तेरे वारिसों का है। इसलिए दुनिया की मोहब्बत को सरवर आलम सरसम ने फरमाया रास कुल्ली खतिया हुब्बुद दुनिया, ये तमाम बुराइयों की जड़ है। और ये ऐसी चीज है अगर किसी दीनदार को दुनिया की मोहब्बत पैदा हो जाए, आप अजीब बात मेरे मुंह से सुन रहे हैं कि दीनदार को दुनिया की मोहब्बत, तो फिर वो दीनदार का रहा, वो जाहिरन दीनदार होगा। और दुनिया की मोहब्बत ये है कि वो कहे कि लोग मेरी इज्जत करें, लोगों में मशहूर हो जाऊं, मेरी वाहवाह हो जाए, अगर से वो माल का भी तलबगार ना हो कि जी ऐसा नहीं, वो ये इस बात का तलबगार नहीं है कि लोग मुझे हदीये नजराने देंगे, मुर्गियां बिस्मिल्लाह अल्लाह अकबर कर ज़िबा होकर मेरे कदमों में पड़ी होंगी और मैं मुर्गी की टांगे खाऊंगा, ऐसा नहीं, इस बात का तलबगार नहीं है वो, माल नहीं चाहिए उसको, लिबास भी बढ़िया नहीं पहनता, उसको लिबास की तलब और लालच भी नहीं है, माल भी उसको नहीं चाहिए, गाड़ी भी उसको नहीं चाहिए, पैदल जाने को तरसी देगा, एयर कंडीशन भी उसको नहीं चाहिए, खाना भी उसको बढ़िया नहीं चाहिए। लेकिन मेरे प्यारे दोस्तों ये नशा ऐसा है दुनिया की मोहब्बत का, उसको वाहवा का भी मजा लग जाए, वाहवा का भी मजा लग जाए कि लोग मेरी तारीफ करें, लोग कहें कि कितना नेक इंसान है, खतरनाक चीज तरीन बात है ये। उस खतरनाक बीमारी से बचाने के लिए अल्लाह वालों की सोहबत है। मेरे मुर्शिद सुनाते हैं कि फरमाते हैं कि मगरिब की नमाज का वक्त था, मेरे शेख अपने शेख हजरत मौलाना शाह अब्दुल अली साहब फुलपुरी रहमतुल्लाह अलैह, जो कि हकीम उलुम्मत थानवी रहमतुल्लाह अलैह के बड़े खुलफा में से थे, 7 बरस का फर्क था हजरत से, फूलपुर में रहते थे हजरत और मदरसा सराय मीर में बनाया था। अब दीनदार अपनी वैल्यू कैसे भी बनाता है ये भी देखिए, अजीब अजीब है, कहते मेरे साथ इतने सारे लोग हैं, मेरी मजलिस में इतने सारे लोग आकर बैठते हैं। याद रखिएगा लोगों का मजमा होना ये मकबूलियत की अलामत नहीं है, एक शख्स मजमे के बावजूद गैर मकबूल भी हो सकता है, और एक शख्स जिसके साथ कोई ना हो अगर उसके साथ अल्लाह है तो वो अल्लाह के साथ मकबूल होगा। लादा ये बात आप हजरात सुन चुके हैं कि अंबिया अलैहिमुस्सलाम ऐसे भी होंगे जिनके साथ एक उम्मती आएगा, ऐसे भी नबी होंगे। हजरत नूह अलैहिस्सलाम कुरान पाक इस बात की गवाही दे रहा है, अल्लाह ताला फरमा रहे हैं कि नूह अलैहिस्सलाम ने 950 साल तब तबलीग की और दीन की इशात अल्लाह ताला की वहदानियत ऐलान नबूवत को फरमाया और ऐलान मोहब्बत को 950 साल। फलबी सफीम अल्फ सनतिन इल्ला 50 आमा, 950 साल कितने बड़ा जमाना होता है भाई। और फिर उस दावत पर अल्लाह ताला गवाही दे रहे हैं, हमारी दावत पर तो कोई भी गवाही ना दे, हम खुद अपनी जबान सिखाए, नहीं उस दावत पर अल्लाह ताला की गवाही है कि मेरे नबी ने 950 साल तक दावत इश्क व मोहब्बत और दावत वहदानियत को फैलाया। कितने आदमी मुसलमान हुए? 80 या 82 आदमी, 950 साल और 80 आदमी। यार लगता है हम अल्लाह के यहां मकबूल नहीं हुए, क्या बात है, अभी तक इतने जमाने से बयान करते हैं लोग आते नहीं हैं। अब दीनदार की वैल्यू इससे लगाई जाती है। याद रखिए एक आदमी जो अल्लाह के यहां मकबूल नहीं है सारी दुनिया उसके साथ हो, और एक वो शख्स जो अल्लाह के यहां मकबूल है उसके साथ कोई नहीं है। जैसे नबी सल्लल्लाहु अलैहि वसल्लम के विसाल के बाद آپ نے حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ نے فیصلہ فرمایا کہ اسامہ بن زید رضی اللہ تعالیٰ عنہما کا لشکر جس کو نبی صلی اللہ علیہ وسلم نے خود تیار فرما کر حضرت اسامہ بن زید رضی اللہ تعالیٰ عنہ کو امیر لشکر بنایا تھا، امیر جیش بنایا تھا، روانہ فرما رہے تھے، وصال کی وجہ سے وہ لشکر ٹھہر گیا، آپ نے فرمایا اس کو بھیج دو. مانعین زکات کے خلاف آپ نے لشکر روانہ کیا. مسلمہ قذاب جس ظالم نے نبوت کا جھوٹا دعویٰ کیا تھا نبی صلی اللہ علیہ وسلم کی زندگی میں اس کی سرکوبی کے لیے، اور مرتدین کی وہ جماعت کہ جو کہ جنہوں نے بے وفائی اختیار کی اور نبی صلی اللہ علیہ وسلم کے بعد وہ بے وفا ہو گئے، ایمان سے پھر گئے، ان کے خلاف حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ نے سب کے خلاف لشکر بھیجنے کو تیار. صحابہ کہنے لگے آپ کیا کر رہے ہیں، مدینہ شریف خالی ہو جائے گا. حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ نے تلوار نکالی، فرمایا تم لوگ نہیں جاتے، ابو بکر اکیلے جائے گا. امیر المومنین حضرت عمر رضی اللہ تعالیٰ فرماتے ہیں، صحابہ فرماتے ہیں، بس ان کا یہ فرمانا میں اکیلے جاؤں گا، وہ جو ہمارا دل اس بات کو مان نہیں رہا تھا، سمجھ میں ہماری نہیں آ رہا تھا، شرح صدر ہو گئی اور بات سمجھ میں آ گئی. لہذا اللہ تعالیٰ کی شان دیکھیے، ابو بکر صدیق رضی اللہ تعالیٰ اس وقت اکیلے تھے، تنہا تھے، لیکن میرے مرشد کا شعر فرماتے ہیں، وہ اپنی ذات سے خود انجمن ہے، گر صحرا میں ہے پھر بھی چمن ہے. اکیلے تھے لیکن علماء فرماتے ہیں کہ اس وقت حق ابو بکر رضی اللہ تعالیٰ عنہ کے ساتھ تھا جبکہ اکیلے تھے، اور صحابہ کی لاکھ کی جماعت ایک طرف، حضرت ابو بکر تنہا ایک طرف. یہ ہوتا ہے حق، اکیلے بھی ہو حق جہاں ہوتا ہے وہی مقبول ہوتا ہے، وہی کام آتا ہے، بعد میں وہی افسر چڑھ کے بولتا ہے. تو پھول پور میں میرے شیخ رہتے تھے، حضرت فرماتے ہیں مغرب کا وقت تھا، مغرب کی نماز پڑھی، حضرت اوابین پڑھ رہے تھے. وہاں عیدگاہ میں ایک درخت تھا، حضرت فرماتے ہیں درخت کی چاندنی میں، درخت کے سائے میں حضرت مغرب، گرمیوں کا زمانہ تھا، ململ کا کرتا حضرت نے پہنا ہوا تھا اور چاندنی رات تھی، درخت کے پتوں سے چاند کی چاندنی چھن چھن کر حضرت پر پڑ رہی تھی. فرمایا میرے شیخ نے چمک رہے تھے، چمکا رہے تھے. اوابین پڑی، اوابین پر بات یاد آئی، میرے شیخ فرمایا کرتے تھے دیکھو حدیث شریف میں اوابین کی نماز کی ایک فضیلت آئی ہے کہ اگر سمندر کے جھاگ کے برابر بھی اگر صغیرہ گناہ ہو، چھوٹے گناہ ہو، تو اوابین پڑھنے کی برکت سے معاف ہو جائیں گے. اب فرمایا کہ وہ کیا ہے، مغرب کے بعد چھ رکعتے ہیں. اب فرمایا کہ چھ رکعت کا نام سنتے ہی بلڈ پریشر لو ہو جاتا ہے، کیونکہ ہمارے پاس ٹائم نہیں ہے. اتنا ٹائم تو ہے کہ ہم 3 گھنٹے کی فلم بیٹھ کر دیکھ سکتے ہیں، اتنا ٹائم تو ہے. اتنا ٹائم بھی ہے کہ T20 ورلڈ کپ کے کرکٹ میچ وہ ہم بیٹھ کر دیکھ لیں، اتنا ٹائم ہے ہمارے پاس. اتنا ٹائم بھی ہے کہ پورا اخبار 2-2.5 گھنٹے تک چاٹیں، ایک ایک خبر کو پڑھیں، اتنا ٹائم ہمارے پاس ہے. 2 گھنٹے، 3-3 گھنٹے، 4-4 گھنٹے ہمارے پاس ہے، لیکن 15 منٹ اللہ تعالیٰ کے لیے دینے کے ہمارے پاس نہیں ہے، وہ بھی ہمارے لیے ہے، اللہ کے لیے نہیں، ہمارے لیے. فرصت نہیں ہے اصل میں، ٹائم بزی بہت ہے. کیوں؟ نماز پڑھنے کے بعد اتنا ضروری کام کرنا ہے کہ موبائل نکال کر اس میں SMS پڑھنے ہیں، اتنا ضروری کام ہے، بہت ضروری ہے. اور موبائل اتنی فرصت نہیں ہوتی، مسجد میں بھی بیٹھ کر موبائل نکال کر گیم کھیلتے ہیں کیونکہ ٹائم نہیں ہوتا نا. یہ عالم مصروفیت ہے نا بھائی، بہت مصروف ہے. اور ہماری مصروفیت رہتی ہے نا، جیسے بچہ ہوتا ہے نا، آپ بچے کے ہاتھ میں کاغذ قلم پینسل دے دیں، اب وہ بچہ کیڑے مکوڑے بناتا ہے. ماں پوچھتی ہے کہ بیٹا کیا کر رہے ہو، میں کام کر رہا ہوں. ہاں بچے کا جواب ہوتا ہے، کام کر رہا ہوں، دو پینسل، میں کام کر رہا ہوں نا. क्या काम है, यूं लकीर मारी, यूं मारी, यूं मारी, यूं मारी, ये काम हो रहा है। तो जिस तरह बच्चा अपनी नजर में कितने बड़े काम कर रहा होता है, हम लोग भी बच्चे हैं। मारूमी रहमतुल्लाह अलैह फरमाते, खल्क अतफालन जुज मस्ते खुदा, अल्लाह वालों के सिवा सारे बच्चे हैं। लादा फरमाते, नेस्त बालिग जुज रहीदा अजहवा। मेरे शेख मसनवी पढ़ाते थे, अल्हम्दुलिल्लाह फकीर ने अपने शेख से मसनवी पढ़ी है, और हजरत ने इजाजत दर्स भी, इजाजत मसनवी भी फकीर को इनायत फरमाई है। लादा मैं मसनवी पढ़ाने की का मुजाज, यानी इजाजत याफ्ता भी हूं, मसनवी पढ़ाने का भी, बल्कि जो पढ़ ले उसको इजाजत देने का भी अहल हूं हजरत की तरफ से, सनद है मेरे पास। दादा फरमाया, खल्क अतफालन, मखलूक सब बच्चे हैं, जुज मस्ते खुदा, सिवाय अल्लाह ताला के मस्तों के, आशिकों के, अल्लाह वालों के। क्यों? फरमाते हैं, नेस्त बालिग जुज रहीदा अजहवा। उस वक्त तक ये जालिम बालिग नहीं होगा जब तक नफसानी ख्वाहिशात पे लड़ रहा है, तो मुझे यहां क्यों नहीं बिठाया, यहां क्यों बिठाया, मुझे काट क्यों नहीं भेजा, मुझे टेलीफोन करके बुलाया क्यों नहीं, मैं आया तो मुझे VIP प्रोटोकॉल, वहां तक चलकर मेरे मुझे रेड कारपेट रिसेप्शन क्यों नहीं दिया। यानी अब दावत देने वालों को ऐसा कोई बंदोबस्त करना चाहिए कि मुन्ने मियां को गोद में उठाकर लेकर आए ऐसे, कि ये तशरीफ यहां रखिए, बैठ जाओ बेटा, ऐसा होना चाहिए। अच्छा, हम गए तो वो साहब आए थे, उनको तो वहां जाकर रिसीव किया और मुझे मुझे नहीं पूछा। अब यही झगड़ा है ना, यही झगड़ा है ना खानदानों में, दोस्तों में, मुसलमानों में। ओ जी, कार्ड पर मेरा नाम क्यों नहीं लिखा, सारा झगड़ा यही कि हम आए थे तो हमें जरा कोल्ड ड्रिंक भी नहीं पूछी, और कोल्ड ड्रिंक लाकर दी स्टील के गिलास में, या लाकर दी तो कांच के गिलास में दी थी, नीचे फ्रिज नहीं थी उसमें। ऐसी ऐसी बातों पे झगड़े होते हैं, सच कह रहा हूं कि नहीं, मैं झूठ बोल रहा हूं क्या? हम लोग इसी बातों पे लड़ते हैं ना। ये है छोटी छोटी, ये तो बच्चों वाली आदतें हैं भाई, ये कोई बड़ों की बातें हैं क्या? ये तो बच्चों की बातें। एक साहब किसी के यहां गए, मेजबान ने पूछा ठंडा पियेंगे गरम, उसने कहा भाई गर्मी हो रही है ठंडा पिला दो। कहा अच्छा लस्सी पियेंगे या कोल्ड ड्रिंक? उसने कहा जी कोल्ड ड्रिंक तो केमिकल की होती है, लस्सी तो अपनी देसी चीज है, लस्सी पिला दे। कहा लस्सी नमकीन पियेंगे या मीठी? उसने कहा शुगर का मरीज हूं, मीठी रहने दे, पसीना बहुत निकला है, सॉल्ट की कमी हो गई है, नमकीन पिला दे। कहा अच्छा लस्सी जो है नमकीन लस्सी कांच के गिलास में पियेंगे स्टील के गिलास में? उसने कहा स्टील का गिलास नहीं, जरा VIP कांच का गिलास हो। अच्छा, क्या गिलास फूल वाला हो या बगैर फूल वाला? उसने कहा दफा कर, तुम्हारी लस्सी नहीं पीनी। कहा पिलानी भी नहीं है हमने। अब ये छोटी छोटी बातों पे झगड़ा हो रहा है, ये है हम लोगों का हाल। नेक गुमान बदगुमानी करना खुद गुनाह है। कि किसी मुसलमान से अच्छा उसने इसलिए नहीं बुलाया ना, बस ठीक है, हाँ भाई पैसे आ गए ना उसके पास, अब तो भाई साहब उनका तो दिमाग ही नहीं मिलता, अरे बस वह फला क्या हो गया, बस वो तो अब आसमान पे चढ़ गए हैं। क्या तो तुम्हें बुलाया किसने था, जाना साहब उसने मुझे ऐसे नहीं किया, मुझे वो नहीं किया। ये नहीं क्या, ये छोटी छोटी बातें, अब उसकी जैसे बदगुमानी कर रहा, नतीजा क्या है मेरे दोस्तों? उसका नतीजा ये है, वजह कुछ नहीं है लेकिन मुसलमानों में लड़ाई झगड़ा है। एक अभी मैं सफर में था, एक झगड़ा आया मेरे पास, एक बुजुर्ग ने किसी जगह बयान को फरमाया, एक साहब के लिए फरमाया भाई इनसे भी बयान कर लिया करो, मैं भी मौजूद था। उनके जाने बाद उन साहब ने झगड़ा डाल दिया कि नहीं मुझे ही कहा था। उन बुजुर्ग से बाद में लोगों ने बाद में भी पूछा था, उन्होंने कहा भाई मेरा मकसद ये है कि कोई भी जो किताब पढ़ना जानता हो किताब पढ़े। अब उन साहब ने नहीं मैं मुझे क्यों नहीं बोला, मैं मुझे बोला तो जब मैं ही मजलिस करूंगा। यह है वो चीजें जो झगड़े करती है। हमारे बुजुर्गों का तरीका क्या था, अल्लाह अकबर। कुतुबुल आलम हजरत मौलाना रशीद अहमद साहब गंगोई ही रहमतुल्लाह अलैह हजरत इस एक ऐसी जगह पर दस देना शुरू किया जहां पर घोड़े बंधे होते थे। हजरत ने उसको साफ किया, वो किसी की जमीन थी लेकिन किसी काम में नहीं आ रही थी। हजरत ने उसको साफ किया, लीत वीत बंद की, खुशबू लगाई, छिड़काव किया खुशबू की। वहां पर हजरत ने अपना दरस हदीस अल्लाह अल्लाह शुरू कर दिया। अब लोग आना शुरू हो गए और जो मालिक थे लोगों ने उनको छेड़ना शुरू किया, देखो तुम्हारी जगह पर कब्जा किए बैठे। गोया वहां मदरसा खुल गया, खानकाह खुल गई, अल्लाह अल्लाह हो रहा है, काल अल्लाह काल रसूल की सदाएं बुलंद हो रही हैं। अब उनको कहा तो अब वो हजरत के सर हो गए कि आपने हमारी जगह, हजरत फरमाया भाई पहले बता देते आपकी जगह किसने कहा, अल्लाह अल्लाह कर रहे थे, हजरत ने अपना सामान उठाए चल पड़े। कहा कोई बात ही नहीं है, आपकी जगह पहले भी थी अब भी आपकी है, और चल पड़े हजरत। अब वो जो दर्स का सिलसिला, दर्स इश्को मोहब्बत, वो दर्स कुरान, वो दर्स हदीस, वो बंद हो गया वहां पे। हजरत जहां गए वहीं। हमारे बुजुर्ग ऐसे थे कि करता है वो आह आह है सरापा या अल्लाह चलती फिरती खानकाह। जहां बैठ गए, ये इमारत का नाम, इमारत का नाम खानकाह नहीं, इमारत का नाम मदरसा नहीं, ये वो लोग हैं कि अगर शहरा में भी चले गए वहीं मदरसा कायम कर दिया, वहीं खानकाह कायम कर दी। ये इमारतों से क्या है। ऐसे हमारे अकाबरीन और बुजुर्ग थे, दादा हजरत ने कायम कर दी खान का, चले गए। अब उनको भी एहसास हो ये क्या हुआ, फिर आए हजरत से आकर क्या कि हजरत आप तशरीफ लाए, ये तो हमसे गलती हुई, हमसे ऐसा ऐसा बदगुमानी डाली। हजरत फरमाया भाई मेरे दिल में कोई बदगुमानी नहीं अल्हम्दुलिल्लाह, अगर आप कहते हैं मैं फिर आ जाता हूं, मुझे कोई बुरी बात नहीं। अल्लाह अकबर। ऐसे देखे, ये है हमारे अकाबरीन, सादी सी बात। अच्छा भाई आपकी जगह है, चल पड़े, यहां तो हम जहां बैठ जाए। अब हमारा आलम यह है कि मस्जिदों में झगड़ा है। एक साहब एक मस्जिद में गए, वहां बैठे एक साहब आए, ये मेरी जगह उठो। अच्छा भाई कोई बात नहीं, दूसरी जगह बैठ गए। कहा मैं दुआ में मशगूल था, एक साहब आए, एक बड़े मियां आए लाठी मारी, ये मेरी जगह है साइड पे हो जाए। अच्छा भाई हट गए। कहा नमाज से पहले पहले 10-15 आदमी आए, हर एक ने मुझे हटाया। मैं हैरान हो गया कि ये तुमने मस्जिद है, ये जागीरदार बनाई हुई है मस्जिद। हमारे शेख रहमतुल्लाह अलैह तो मुअज्जिन की जगह भी नहीं रखते थे। मुअज्जिन है वो यहां से भी इकामत पढ़ सकता है, वहां से भी 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 पढ़ सकता है। उसके लिए थोड़ी मुसल्ला, इमाम के लिए तो मुसल्ला है, मुअज्जिन के लिए नहीं है। ऐसे सादा हमारे बुजुर्ग भाई मुअज्जिन साहब, दादा हमारे यहां ऐसा ही होता है, कभी मुअज्जिन साहब वहां खड़े हो जाते हैं, कभी वहां खड़े हो जाते हैं, कभी वहां हो जाते हैं, और जुम्मे के दिन तो होते ही पीछे, क्योंकि मुकब्बिर भी तकबीर भी बोलते हैं, कोई झगड़े की बात ही नहीं। सुभान अल्लाह। ऐसे यही चीज सीखने की जरूरत है हमें, हम बच्चे हैं। हजरत तो हमारे अवाबीन के लिए मेरे शेख फरमाते हैं भाई देखो तुम दो सुन्नत दो नफिल तो पढ़ते ही हो मगरिब के बाद, फरमाया सब दो रकात और पढ़ लो, सब दो रकात, चाहे इन्ना आतैना वाला सब इन्ना आतैना कुल अल्लाह से पढ़ लो, सब दो रकात पढ़ लो, अवाबीन की फजीलत मिल गई, बस कितना आसान है उसका भाई। दो सुन्नत दो नफिल तो पढ़ते ही हो, दो रकात बस पढ़ लो। अरे भाई कौन सी किसने कहा सूरह बकरा पहली रकात में और दूसरी रकात में सूरह आले इमरान पढ़ो, इन्ना आतैना कुल अल्लाह पढ़ लो, बस दो रकात हुई, अवाबीन की फजीलत मिल गई, आसान है ना। हजरत अवाबीन पढ़ रहे थे, अवाबीन पढ़ने के बाद मेरे शेख फरमाते हैं रुख फेरा। हजरत फरमाते हैं कि उसके बाद मुझसे फरमाया मेहराब की तरफ इशारा करके, इसको मेहराब बोलते हैं ना, जहां इमाम उमर नमाज वगैरह पढ़ाता है और उसको मेहराब बोलते हैं। हजरत फरमाते हैं कि मेहराब की तरफ इशारा करके मेरे शेख हजरत मौलाना शाह अब्दुल गनी साहब भूलपुरी रहमतुल्लाह ने मुझसे फरमाया, کہ حکیم اختر میں یہاں پیدا ہوا ہوں. حضرت فرماتے میں حیران ہو گیا کہ پیدا ہونے کے معنی محراب میں. میرے موجودہ شیخ جنہوں نے یہ مسجد بھی انہوں نے بنائی ہے, حضرت مولانا شاہ حکیم محمد مظہر صاحب دامت برکاتہم, یہ مسجد حضرت نے بنائی ہے. یہ جو ڈیزائن اور یہ ضبط ماشاءاللہ ذوق دیکھیے, اور یہ ٹوٹ پھوٹ میری طرف سے, وہ حضرت کی طرف سے ہے, وہ شاندار, یہ میں ہوں, یہ اس ناکارے کی طرف سے, یہ ایسی حالت جو ہوئی ہے مسجد کی, حضرت نے بہت اچھی بنا کے دی تھی مجھے, اس کا میں نے یہ حال کیا. انشاءاللہ یہ تقریب برائے تعمیر ہے, اس لیے جو لگے ہوئے ہیں یہ اسی لیے ہیں کہ فیصلہ کر کے مشورہ اور کر کے انشاءاللہ اب یہ دوبارہ بنے گی, انشاءاللہ حضرت کی برکت سے رونق آ جائے گی انشاءاللہ. تو حضرت میں حیران ہوا کہ محراب میں پیدا ہونے کی کیا مانے. پھر خود فرمایا کہ جب میرے شیخ اور مرشد حکیم الامت مجدد الملت حضرت مولانا شاہ اشرف علی صاحب تھانوی رحمت اللہ علیہ پھول پور تشریف لائے تھے تو حضرت نے مجھ کو یہاں پر بیعت فرمایا تھا. سبحان اللہ, دیکھا آپ نے صاحب, اتنا بڑا شیخ وقت, عالم کبیر, اور حضرت کوئی وہ زکات والے مولوی نہیں تھے, زمیندار تھے, زمیندار. اور میرے شیخ رحمت اللہ علیہ بھی اور میرے شیخ دامت برکاتہم بھی وہ زکات والے مولوی نہیں ہیں. میں نے خود ساؤتھ افریقہ میں منظر دیکھا, میں حضرت کے ساتھ گیا ساؤتھ افریقہ, وہاں منظر دیکھا, کیونکہ وہاں دیکھتے تھے نا لوگ کیسے, کیونکہ وہاں پر لوگ یا تو مال کے لیے جاتے ہیں کمائی کرنے, یا مال کے لیے جاتے ہیں دوسرے قسم کا مال, وائٹ بیوٹی اینڈ بلیک بیوٹی. لہذا آپ نے وہ اشارہ نہیں دیکھا جو میں نے ان کو کیا نا, آپ کو نہیں پتا چلا نا, وہ میں نے یہ اشارہ کیا تھا مال کے لیے. یا لوگ اسی چیز کے لیے وہاں جاتے ہیں, لیکن اللہ اکبر, میں اپنے شیخ کے ساتھ دو مرتبہ جنوبی افریقہ کا سفر ہوا, اس فقیر کا دیکھا ایسا, حضرت صرف اللہ کی محبت میں, ایک پیسہ کسی سے نہیں لیا حضرت نے, رسید بک تو رکھنا جانتے ہی نہیں ہے, حالانکہ حضرت کا ادارہ ہے, اور ادارہ ہے, ضروریات ہے, تعمیرات ہوتی ہے, کتنی ضروریات طلبا, اور پھر حضرت کی کتنی جگہ پر دینی کام پورے ملک میں پھیلے ہوئے. وہ تو اب حضرت کے ساتھ رہنے لگا نا تب پتا چلا کہ حضرت کتنے کام کر رہے ہیں. پہلے تو ہم دیکھتے تھے کہ حضرت کسی کو بتاتے نہیں تھے نا, کبھی خاموشی سے اپنا کام کرتے رہتے ہیں بس. اب چونکہ ساتھ رہنے لگا تو بہت سارے راز آؤٹ ہو رہے ہیں, تب پتا چلتا ہے کہ آہ, اللہ تعالیٰ کا شکر ہے کہ کسی معمولی انسان کے ساتھ اللہ تعالیٰ نے نہیں جوڑا. اللہ تعالیٰ کا شکر ہے, آخر کوئی معمولی بات ہوگی. حضرت والا رحمت اللہ علیہ فرماتے میرا ایک ہی بیٹا ہے, اس جیسا بیٹا ہو تو کوئی لاؤ, فرما ایک ہے لاکھوں میں بھاری ہے. آخر حضرت والا رحمت اللہ علیہ نے جو چیز دیکھی ہوگی, جس کی تربیت ابتدا سے جس کی تربیت حضرت نے خود فرمائی ہو پیدائش سے, اور حضرت پھولپوری رحمت اللہ علیہ کے حجرے میں پیدا ہوئے تھے. حضرت والا جو میں بات سنانا چاہتا ہوں, حضرت مولانا مظہر صاحب دامت برکاتہم کی جو پیدائش ہے, حضرت پھولپوری رحمت اللہ علیہ کے حجرے خاص میں ہوئی تھی, اس کمرے خاص میں ہوئی تھی. یہاں تو ایک پیغام جنوں پہنچا ہے مستوں کو, انہی سے پوچھے دنیا کو جو دنیا سمجھتے ہیں. مزاج میں اصل میں اب تک حیران ہوں میں کہ اتنی دنیا کا سفر, اتنا سب کچھ ہے, لیکن مزاج اتنا سادہ ہے کہ میں حیران ہوتا ہوں. لگا کل بھی ایک بات فرما رہے 62 برس کی زندگی میں مجھ کو پتا چلا کہ لیڈیز کا پرفیوم الگ ہوتا ہے اور لیڈاز کا پرفیوم الگ ہوتا ہے. ایسا عالم. تو حضرت پھولپوری نے فرمایا کہ میں یہاں پر بیعت ہوا تھا, پتا چلا کسی اللہ والے سے بیعت کرنا, اس سے تعلق کرنا, اور اللہ تعالی کی محبت کا رستہ اس کا ہاتھ پکڑ کے طے کرنا, اب یہ نئی زندگی کا آغاز ہے. اس لیے کوئی پوچھے جناب یہ بیعت کیا ہوتا ہے, اللہ تعالیٰ نے بیعت کی یہ تعریف جو فقیر پیش کرنے لگا ہے, مکہ مکرمہ کے اس سفر میں عطا فرمائی, اور حدود حرم کے اندر ہمارے ایک دوست کے ہاں, ہمارے شیخ کے خلیفہ ہیں, ان کے ہاں مجلس کا نظم تھا, وہاں پر اللہ تعالیٰ نے احباب جمع تھے وہاں پر اللہ تعالیٰ نے جمعے کے بعد یہ تعریف عطا فرمائی کہ کسی با وفا کے ہاتھ پر, کسی با وفا کے ہاتھ پر ارادہ وفاداری کرنا اور وعدہ وفاداری کرنا, اس کا نام بیعت ہے. کہ ایک شخص اللہ کا با وفا ہے, اپنے دل کو توڑ دیتا ہے لیکن اللہ تعالیٰ کے قانون کو نہیں توڑتا. وفاداری اسی کو کہتے ہیں نا بھائی, یہ تھوڑی کہ بیوی کے شادی بھی کر لی ادھر حسینوں کے ساتھ چیٹنگ بھی چل رہی ہے, عشق بازی بھی چل رہی ہے اور دوسری شادی کی پلاننگ کی جا رہی ہے. ایک صاحب نے کہا کہ دوسری شادی بھی تو سنت ہے. میں نے کہا سنت ہے ماشاءاللہ, بہت اچھا کہا سنت ہے. تو سنت یہ بھی ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ نکاح مسجد میں کرو, اعلان کرو نکاح مسجد میں کرو. تو یہ سنت بھی ادا کیجئے, دوسری شادی کا اعلان کیجئے اور مسجد میں نکاح کیجئے. یہ کیا بات ہے, قاضی صاحب اور دو آدمی بلا کر چپکے سے نکاح پڑھوا دیا, کسی کو پتا نہ چل جائے کہ میں نے دوسری شادی کر لی ہے. آہستہ اس لیے بول رہا ہوں کہ آواز گھر میں بھی جاتی اور میں بھی ایک شریف آدمی ہوں اور آپ کو ایک اصول معلوم ہے, ہر شریف آدمی اپنی بیوی سے ڈرتا ہے, اس لیے آہستہ بولا میں نے, اس لیے امید یہی ہے آواز چلی گئی ہوگی. اس لیے اگر کل میرا ہاتھ یوں ہو تو مہربانی کر کے بدگمانی نہ کرنا, ایڈوانس میں بتا دیا کہ کل میں یوں نماز پڑھ رہا ہوں تو سمجھ جانا بس. تو یہ کیا بات ہے, اصل میں مصلحت ہے, مصلحت. اس کو مکان دیا ہے چھپ کے چھپا کے, اور کیا ہے, دوسری شادی کرنا سنت ہے. ماشاء اللہ سبحان اللہ. ابے مرد کے بچے اگر ہے تو کرنا, لیکن مردانگی نہیں, جوتا اٹھا کے ڈٹائی ٹھکائی شروع کر دی. لیکن میرے شیخ ایک بات فرمایا کرتے تھے, کیا عجیب بات ہے, حضرت والا فرماتے تھے دیکھو اپنی بیویوں سے دوسری شادی کا مذاق مت کرو, اگر تمہاری ضرورت ہے, شریعت جس کو ضرورت بولتی ہے کر لو, لیکن ان کو ستاؤ مت, ان کو تڑپاؤ مت کہ میں تمہیں دوسری شادی کر لوں گا. فرماتے ستاؤ مت, اس سے ان کو بہت اذیت ہوتی ہے. تو بیعت کیا نام ہے, کسی با وفا کے ہاتھ پر وعدہ وفاداری کرنا, ارادہ وفاداری کرنا اور تجدید وفاداری کرنا, اسی کا نام بیعت ہے کہ اللہ میں آپ کا ہوں, آپ ہی کا رہوں گا. سبحان اللہ. سید احمد شہید رحمت اللہ علیہ کی سوانح پر یہ شعر لکھا ہوا ہے, جو تم بن نہ جینے کو کہتے تھے ہم, سو اس عہد کو ہم وفا کر چلے کہ اللہ آپ کی محبت میں. سید احمد شہید وہ شخص تھے, ایک نواب حضرت کو روزانہ ایک جوڑا دیتا تھا, سال کے 360 جوڑے بنا کر حضرت سید احمد شہید کو دیتا تھا. لیکن اس شخص کو کیا ہوا کہ جس کو اللہ تعالیٰ نے اتنی راحتوں میں رکھا, کیا چیز ہے کہ جو ان کو بالا کوٹ لے کر گئی, پتا چلا اللہ تعالیٰ کی محبت ایسی چیز ہے. جادو وہ ہے جو سڑ کر چڑھ کے بولے, جو تم بھی نہ جینے کو کہتے تھے ہم, سو اس عہد کو ہم وفا کر چلے. وآخر دعوانا ان الحمدللہ رب العالمین. یا اللہ تعالیٰ اپنے کرم سے ہم سب کو وفا بنا دیجئے, اپنا وفادار بنا دیجئے, اعمال وفاداری کی توفیق عطا فرما دیجئے. اور یا اللہ جو ہم نے کمینے پن بے وفائی کے جو اعمال کیے ہیں اور جو بے وفائی کی حرکتیں کی ہیں, ہماری ان حرکات کو معاف فرما دیجئے. اور یا اللہ ہم آج سے وعدہ کرتے ہیں, ارادہ کرتے ہیں کہ آپ کے ہیں, آپ ہی کے بن کر رہیں گے. یا اللہ اپنے کرم سے با وفا کا ہاتھ عطا فرمائیے اور ان کی صحبتوں سے, ان کی مجلسوں سے, ان سے محبت اور تعلق کو اب وفاداری کا ذریعہ بنا دیجئے, اور ہم سب پر اپنے فضل خاص کو عام فرما دیجئے. یا اللہ ہم سب کو اپنی ولایت, اپنا قرب اور تعلق خاص نصیب فرما دیجئے. یا اللہ میرے شیخ کے درجے کو بڑھا دے, سرتاج زمانہ میرے حضرت کو بنا دے. اور یا اللہ ہم سب کے کاموں کو آسان فرما, ضروریات کو پورا فرما. یا اللہ بغیر مانگے کیسی کیسی نعمتیں عطا فرمائی, جملہ عافیتیں, خیریتیں, رحمتیں, جملہ مقاصد حسنہ میں ہم سب کو, سننے والوں کو, والیوں کو کامیاب فرما دیجئے. صلی اللہ علیہ نبی الکریم, رحمتک یا ارحم الراحمین. کسی کو اگر وضو کرنا ہے کر لیں.